यो एडभेन्टिस्ट ओल्ड रेडियो हो, तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ, अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। मानव जातिमा देखाइएको परमेश्वरको प्रेम र अनुग्रह तपाईँसँग बाँड्ने उद्देश्यले तपाईँकै आफ्नै प्रिय कार्यक्रम आशाको बाणीमा यहाँलाई हामी न्यानो स्वागत गर्दछौ। आशाको बाणीको आजको प्रस्तुतिबाट पनि तपाईँले परमेश्वरसँग नजिक रहेको अनुभूति गर्नुहुनेछ भनेर हामी आशा राख्दछौ। आउनु श्रोता, यो मधुर भजन सँगै हामी हाम्रो मुख्य कार्यक्रम तर्फ लागौ।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड
रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टी अभिवादन। म पास्टर उमेश कुमार पोखरेल परमेश्वरको वचन लिएर यो आत्मिकी रेडियो कार्यक्रम मार्फत तपाईँहरूको सामु उपस्थित भएको छु। आउनुहोस्, आजको प्रस्तुतिलाई अगाडि बढाउनु भन्दा पहिले हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राखौँ। जीवी जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, हामी धन्यवादी छौँ यो जीवन, यो जीवनमा दिनुभएका प्रशस्त आशिष, विशेष गरेर प्रभु तपाईँको पुत्र प्रभु यीशु ख्रीष्टको लागि, जो यो संसारमा आउनुभयो हाम्रो खातिर मर्न। तपाईँ कति महान हुनुहुन्छ प्रभु। यो रेडियो कार्यक्रमलाई प्रभु तपाईँले तपाईँको राज्य महिमाको प्रचारको लागि यो देश र संसारको कुना कुनामा पुर्याउनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोत साथी, परमेश्वर गत दिन झैँ मानिस परमेश्वरको हातको सिप भनेर आजको प्रस्तुतिलाई पनि हामी त्यसैको सेरोफेरोमा राखेर प्रस्तुत गर्नेछौँ। र कति दुःख लाग्दो हो परमेश्वरलाई हाम्रो अवस्था देखेर। आज तपाईँ हामी यो इतिहासको अन्तिम क्षणमा बाँच्ने मानिसहरू, आजको युगमा बसोबास गर्ने मानिसहरूले आफ्नो जीवनलाई दयनीय बनाएर, दुःखलाग्दो बनाएर, तडपाएर जसो तसो अगाडि घिसार्दैछौ, ताकि हामी सांसारिक अभिलाषाको दौडमा विजय हुन सकौँ भनेर। तर हामी आफैलाई थाहा छैन श्रोत कि यो तपाईँ र मेरो जीवनको मालिक हामी होइनौँ, र यस संसारमा हामी कति समयसम्म रहन्छौँ त्यो पनि हामीलाई थाहा छैन। तर पनि हामी एकअर्कामा तछाड मछाड गर्ने, एउटाले अर्कालाई जसरी भए पनि सिद्ध्याएर अगाडि बढ्ने लङ्गडो दौडमा दौडिरहेका छौँ, जुन दौड रिस, इक, ईर्ष्या, घमण्ड, डाह र अहङ्कारले सुसज्जित भएको छ। तर हामीलाई थाहा नै हुँदैन कुन दिन हामीले यो संसारलाई अचानक छोड्नुपर्छ भने। श्रोत साथी, एक दिन म आफ्ना दुई नानीहरूसँग घरमा बसिरहेको हुन्छु। बिहान 9:30 बजेको हुन्छ, अचानक फोनको घन्टी बज्छ। पहिलो चोटि, दोस्रो चोटि अनि तेस्रो चोटि आफ्नो सानो छोरालाई म खाना खुवाउन व्यस्त हुन्छु। तसर्थ फोनको घन्टीले मेरो कान खान्छ। मैले मेरो जेठो छोरालाई भन्छु, बाबु फोन उठा। उनले फोन उठाए र सामान्य वार्तालाप गरे। मैले सोधेँ, बाबु कसको? ड्याडी विजय अङ्कल। मलाई उत्सुकता लाग्यो किन कहिले पनि फोन नगर्ने मेरो टाढाको अङ्कलले मलाई सम्झाउनु हुनसक्छ, जरुरी भयो होला। डराई डराई फोनको रिसिभरले नमस्कार भने। उताबाट खबर आयो, मेरो काइलो हजुरबाको देहान्त भएछ। हाम्रो चलन र संस्कृति बडो राम्रो छ, एक अर्कालाई परेको बेलामा सहयोग गर्ने, सहानुभूति र सान्त्वना दिने उखानै छ, मर्दाको मलामी भाँत्ताको जन्ती। मैले छिटो छिटो आफ्नो छोरालाई खाना खुवाई, लुगा लगाएर घरतिर लागे। उहाँको विषयमा म सोध्दै अगाडि बढे। पशुपति घाट 10:30 बजे बिहान 10 लासहरू जल्दैछन् चितामा, 4 लासहरू जल्ने प्रतीक्षामा छन्। मेरो काइलो हजुरबा 91 वर्षको बडो सङ्घर्षशील योद्धा हुनुहुन्थ्यो, राजनीतिमा सामाजिक व्यक्तित्व, तर उहाँ बित्नु र उहाँको भौतिक शरीर केही क्षणमा नै आगोमा विलीन भयो मेरै आँखाको अगाडि। उहाँ मात्र नभई त्यहाँ केही क्षणमा 10 पार्थिव शरीरलाई आगोले भस्म पार्यो, त केवल बाँकी त उनीहरूको याद र सम्झना साथ मलामीहरू आफ्नै घरतिर लागे। मेरो काइलो हजुरबालाई परमेश्वरले उहाँको आफ्नै हातले आफ्नै स्वरूपमा बनाउनु भएको थियो, र ती अरूहरू जसका लासहरू त्यहाँ जलेर खरानी भए ती सबै माटैबाट परमेश्वरले बनाउनु भएको थियो, र उनीहरू पुनः माटैमा फर्किए। मैले मेरो काइलो हजुरबालाई प्रभु येशूको बारेमा सुनाएको थिएँ, तर आज उहाँ हाम्रो साथमा हुनुहुन्छ। आज तपाईँ र मेरो अवस्था पनि त्यही छ, जसरी मेरो काइलो हजुरबालाई माटैमा मैले फर्किएको पाएँ। तसर्थ यस संसारमा जबसम्म तपाईँ र म छौँ, अर्थात् जबसम्म परमेश्वरले तपाईँ र मलाई यस संसारमा राख्नुहुन्छ, त्यति बेलासम्म हामीले परमेश्वरको प्रतिनिधित्व संसारमा गर्नुपर्छ। हामी जन्मदा नाङ्गै जन्म्यौँ र मर्दा पनि हामी केही लिएर जाँदैनौँ, किनकि हामीसँग भएका सम्पूर्ण कुराहरू हाम्रा होइनन्, ती त परमेश्वरका हुन्। हामी त केवल त्यसको हेरचाह गर्ने मात्र हो। त्यसकारण तपाईँ र मैले संसारका थोकहरूसँग टाँसिएर बस्नु हुँदैन। श्रोत साथी, परमेश्वरले मानिसलाई सांसारिक नाश हुने कुराहरू मार्फत जाँच गर्नुहुन्छ, किनकि मानिसमा अनन्त पद प्राप्त गर्ने क्षमताको विकास होस् भनेर। परमेश्वरले आदम र हवालाई दिनुभएको सबभन्दा ठुलो उपहार संसारलाई आफ्नो अधीनमा वा वशमा राख्ने वा अदनको सुन्दर घर नभएर त्यो त उसलाई दिएको चयन गर्ने स्वतन्त्रता थियो, जसलाई इङ्ग्लिसमा पावर अफ चोइस भनिन्छ। चयन गर्ने स्वतन्त्रतालाई व्यक्तिगत स्वतन्त्रताको रूपमा पनि बुझ्न सकिन्छ। आजको समाज चेतनशील छ, अर्थात् सम्पूर्ण मानिसमा आफू स्वतन्त्र प्राणी भएको र एक मानिस भएर प्राप्त गर्नुपर्ने स्वतन्त्रताको अभ्यास गर्न उसलाई छुट भएको भन्ने कुराको ज्ञान छ। र त्यही स्वतन्त्रतालाई आजको संसारले मानव अधिकार भनेर व्याख्या गरेको पनि हामी पाउँछौँ। मानव अधिकारको इतिहास हेर्दा यो केही दशक अगाडि मात्र व्यवस्थित रूपमा सुरु भएको पाइन्छ, तर बाइबल धर्मशास्त्रमा हेर्यो भने व्यक्तिको स्वतन्त्रता वा मानिसको अधिकारलाई मानिसको सृष्टिदेखि नै परमेश्वरले स्थापित गर्नुभएको पाइन्छ। यसबाट हामी परमेश्वर मानिसको जीवनप्रति कति संवेदनशील हुनुहुन्छ भने बुझ्न सक्छौँ। शैतानले परमेश्वरलाई दोष लगाउने धेरै कोसिस गर्यो र भन्यो परमेश्वर तानाशाह हुनुहुन्छ, उहाँका आज्ञा पालन गर्नलाई उहाँले जबरजस्ती गर्नुहुन्छ, तर परमेश्वरले मानिसलाई स्वतन्त्र रूपमा आफूलाई लागेका कुरा गर्ने अधिकार दिनुभएको छ। त्यसकारण शैतान झुट हो, किनकि परमेश्वरको राज्य व्यवस्था वा शासन उहाँको प्रेमको सिद्धान्तमा बसालिएको छ। हाम्रो दायित्व भनेको उहाँको व्यवस्थालाई स्वीकार गर्नु मात्र हो। परमेश्वरले मानिसलाई प्रेम गर्नुभयो, जसलाई उहाँले बनाउनु भयो, र मानिसहरूले आफ्नो स्वेच्छाले उहाँलाई प्रेम गरेको परमेश्वरले चाहनु भयो, तर जबरजस्ती गरेर हुने होइन। यस बाहेक अर्को कारण पनि छ किन परमेश्वरले मानिसलाई आफ्नो निर्णय गर्ने अधिकार दिनुभयो भने, उहाँले मानिसलाई संसारमाथि अधिकार गर्न दिनुभयो। त्यो अधिकार भनेको उहाँको सृष्टिलाई हेरचाह संरक्षण र व्यवस्थापन गर्नु हो, र त्यसको लागि मानिसले निर्णय लिनु पर्छ पर्थ्यो। आदमलाई आफ्नो जीवन आदमलाई आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न आत्मनिर्णयको स्वतन्त्रता चाहिन्छ भन्ने कुरा परमेश्वर जान्नुहुन्थ्यो, त्यसैले त उसलाई स्वतन्त्रताको अधिकार उहाँले दिनुभयो। त्यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ। परमेश्वरले आदमलाई एउटा यन्त्र मानव झैँ प्रयोग गर्न सक्नुहुन्थ्यो, तर त्यो उहाँले गर्नु भएन, किनकि उक्त कुरा परमेश्वरको चरित्रसँग मिल्दैन, जसलाई हामी प्रेम भने बुझ्दछौँ। श्रोता मित्र, परमेश्वर प्रेम हुनुहुन्छ। आदमलाई अदनको बगैँचाको राजा उहाँले बनाउनु भयो। परमेश्वर प्रतिको प्रेम र समर्पणतालाई सिद्ध गर्नको लागि अदनको बगैँचाको बीचमा असल र खराबको ज्ञान दिने रुख रोपिएको थियो, उसलाई चेतावनी दिएको थियो त्यो रुखलाई नछुनु। जति बेलासम्म आदम र हवाले परमेश्वरको आज्ञालाई पालन गरे, उनीहरूले परमेश्वरसँग प्रत्यक्ष रूपमा भेटघाट गर्थे र संगति गर्थे, उनीहरूको जीवनमा शान्ति आनन्द र आशिषहरू अविरल रूपमा बर्सिरहन्थे। शङ्का चिन्ता फिक्री दुःख कष्ट र मृत्यु जस्ता कुराहरूको विषयमा उनीहरू अनभिज्ञ नै थिए भन्दा अत्युक्ति नहोला। तर जब आदम र हवाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरे, तब उनीहरूले पृथ्वीमाथिको आफ्नो अधिकारलाई सदाको लागि पाए, र त्यसपछि उनीहरूको जीवनमा दुःख कष्ट पीडा र मृत्यु सबै कुरो आयो। परमेश्वरको आज्ञा उल्लङ्घन साथ पाप संसारमा प्रवेश भयो, त्यसले सारा मानव जातिमा कहिले पनि नछुट मृत्युको भयानक सजाय लिएर आयो। यो सजाय आज पनि तपाईँ हामी भोग्दैछौँ होइन र? मृत्यु भनेपछि कसलाई डर लाग्दैन श्रोता? अब प्रभु येशू ख्रीष्टको अनुग्रह बिना कुनै पनि आत्मा बाँच्न सक्दैन, तर परमेश्वरको आफ्नो एकमात्र पुत्र प्रभु येशू मानिसको पाप आफ्नो शरीरमा लिन आउनुभयो,
र मानव जातिलाई उद्धार गर्नु। पवित्र धर्मशास्त्र बाइबलको यहुन्ना 3:16 परमेश्वरको मानव जाति प्रतिको प्रेमलाई खुलेर बुझाएको पाइन्छ। आउनुहोस् हामी पढौँ यहुन्ना 3:16। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनु ताकि उहाँमाथि विश्वास गर् कोही पनि नाश नहो तर त्यसले अनन्त जीवन। प्रभु येशूको क्रुसको मृत्युले कुनै पनि व्यक्तिको अनन्त जीवन वा मुक्तिको निश्चयता गर्दैन, तर यसले अनन्त जीवनलाई चुन्नको लागि निश्चयता भने दिलाउँछ र उक्त चुन्ने स्वतन्त्रतालाई सही रूपमा प्रयोग गर्न अभिप्रेरित पनि गर्दछ। यद्यपि कुनै व्यक्तिले परमेश्वरको अनुग्रह वा दयालाई नकार्न सक्छ, तर येशूको बलिदानले प्रत्येक मानिसलाई समान अवसर प्रदान गर्दछ। त्यो हो उसको चुन्ने स्वतन्त्रता वा निर्णय गर्ने स्वतन्त्रता, ताकि कुनै पनि व्यक्तिले परमेश्वर पक्षपाती हुनुहुन्छ भने भन्न अथवा अनुभव गर्न नसकोस्। यदि कोही व्यक्ति आफ्नै कारणले अनन्तताको निम्ति मर्न चाहन्छ भने त्यसमा परमेश्वरको कुनै दोष रहँदैन श्रोता, किनकि सम्पूर्ण मानव जातिलाई परमेश्वरले उहाँका परमेश्वरी आँखाले समान रूपमा हेर्नुहुन्छ। चाहे तपाईँ र मैले जस्तो सुकै पाप वा निज काम किन नगरेका हौ, चाहे हामी जुनसुकै अवस्था वा परिस्थिति भएर किन गुज्रिएका न, यी परमेश्वरका प्रेम र सत्यलाई बुझ्ने क्षमता तपाईँ र मलाई दिउन्। यही कुरा प्रार्थना म गर्दछु।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस् हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म प्रस्तुता धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। उद्देश्य प्रेरित पुनर्जन्म देश देशभरका आत्मा परिवर्तित कथाहरूमा आजको कथा यीशुको निम्ति आगो हुनु, मिगबेल आमारो इस्परान्जा, उरुग्वे, दक्षिण अमेरिका। वर्ष 69 को मिगबेल एकदम जोशले भरिएको थियो। केही वर्ष अघि मिगबेललाई उसको साथी राल्डिनो फर्नाल्डेले आफ्नो घरमा बाइबल अध्ययन गराइदिन निम्त दिएको थियो। डिनोको घर उरुग्वेको राजधानी मान्टे भिडियोको लाटेया जिल्लाको एउटा गाउँमा पर्दथ्यो। त्यो ठाउँ अरू ठाउँ जस्तो सम्पन्न थिएन। जब मिगबेलले बाइबल सिकाउन निम्त पायो, तब ऊ खुसी भएर डिनोको घरमा बाइबल अध्ययन गर्ने टोलीमा अगुवा भएर सरिक भयो। उसले बाइबल मात्र सिकाएन, डिनोसँग कतिजनाको घरमा गएर बाइबल सिकाउन थाल्यो। त्यस जिल्लामा सेभेन्थ डे एडभेन्टिस्ट चर्च भवन थिएन। एक वर्षपछि बाइबल अध्ययन गर्ने टोलीका सहभागीहरूलाई दानियल र प्रकाशको बारेमा सुसमाचारी श्रृङ्खलाको आयोजनामा भाग लिन निम्ति दियो। त्यस बेला 16 बप्तिस्मा लिए। त्यस सुसमाचारी कार्यक्रमपछि चर्च स्थापना गर्ने हामीले निर्णय गर्यौं। मिगबेलले भन्यो, मिगबेल चर्चका अरू सदस्यहरू र 16 नयाँ सदस्यहरू मिलेर एउटा घर भाडामा लिए, जहाँ प्रत्येक साबतमा आराधना कार्यक्रमको आयोजना गरे। जब एडभेन्टिस्टहरूले छिमेकीहरूलाई खाना र लुगा बाँड्न थाले, तब चर्चमा सहभागी हुनेहरूको संख्या बढ्न थाल्यो। बहालमा लिएको घर सानो भयो, चर्चको निम्ति ठूलो भवन खोज्न थालियो र समुदायमा कसरी अझ धेरै प्रभाव पार्ने भनेर तिनीहरूले उपायहरू खोज्न थाले। चर्च भवनको निम्ति एउटा समस्या त्यस बेला समाधान भयो जब विश्वका सेभेन्थ डे एडभेन्टिस्ट चर्चहरूले सन् 2016 उठेको त्रैमासिक भेटीको केही भाग पठाएर लातेजा सेभेन्थ डे एडभेन्टिस्ट चर्चले आफ्नै भवन किन्न सहयोग गर्यो। त्यस भेटीले चर्च भवन र जीवनशैली केन्द्र खोल्न सहयोग गरेको थियो। आफ्नै चर्च भवनमा मानिसहरूको सेवा गर्न अब नयाँ अवसर पाएकोमा मिकबेलको हर्षको सीमा थिएन। हामीहरूको छिमेकीको वरपर रहेका मानिसहरू र घरबार विहीन मानिसहरूलाई सेवा गर्ने हाम्रो योजना छ। आर्थिक गतिविधिमा कमजोर भएका धेरै मानिसहरू हामीहरूको वरिपरि छन्। अन्तर्वार्ता लिने क्रममा चर्चको भान्सा कोठामा मिकबेलले भन्यो, त्यहाँ स्वास्थ्य परिकार बनाउने कक्ष सञ्चालन गर्दछ। यीशुका मानिसहरूलाई ल्याउने काम मिकबेलको यो पहिलो पटक थिएन। केही समयपछि मिकबेल र इल प्राडा सेभेन्थ डे एडभेन्टिस्ट चर्चका केही सदस्यहरू मन्टे भिडियोको खतरा भाग भएको झोपडीपट्टि बस्तीमा त्यहाँका मानिसहरूलाई सहयोग गर्न नियमित रूपमा यात्रा गर्दथे। त्यहाँका मानिसहरू थोत्रो कागजका बाकसहरूको घर बनाएर शुद्ध थिए। हामी मध्ये 5 जनाले प्रत्येक साबतमा 25 जनालाई बाइबल सिकायौं। हामीले तिनीहरूलाई खाना पनि ल्याइदियौं। हामी आवश्यक भएका मानिसहरू कहाँ गएर तिनीहरूको आवश्यकतामा सहयोग गरेका थियौं, मिकबेलले भन्यो। चर्चका सदस्यहरूले 47 वयस्क र 90 जना बालबालिकाहरूलाई नियमित रूपमा सहयोग गरे। तिनीहरूले ती गरिबहरूको निम्ति घरहरू बनाइदिए जहाँ वर्षाको बाढीबाट तिनीहरू सुरक्षित भएका थिए। त्यस बस्तीबाट मानिसहरू चर्चमा आउन थाले। कोही घोडाबाट आउँथे भने कोही टाँगाबाट। त्यस कामको कारणले 21 जनाले बप्तिस्मा लिए। खुसी भएर मिकबेलले व्यक्त गरे। उरुग्वेको एडभान्टिज डेभलपमेन्ट रिलिफ एजेन्सीसँग मिकबेलले 27 वर्ष काम गरेको थियो। उसको काममा उसले धेरै रमाइला अनुभवहरू बटुलेको थियो। तिनीहरूमा वाल्टर नाउ गरेको मानिसको बारेमा सम्झन मिकबेललाई असाध्यै मन पर्छ। वाल्टर घरबार विहीन थियो र उसका खुट्टाहरू पनि थिएनन् र साथै ऊ मधुमेह रोगले सताइएको थियो। एक दिन ऊ मन्टे भिडियोको आट्रा केन्द्रमा आयो। वाल्टरले खाना पाएको थिएन र उसको सुत्ने ठाउँ पनि थिएन। जब एक दिन सामुदायिक भवनमा मिकबेलले खाना बनाएर बाँड्दै थियो त्यस बेला वाल्टर पनि आएको थियो। मिकबेल र वाल्टरको बीचमा राम्रो चिनापर्ती भयो। वाल्टर एक फेरा प्रख्यात हँसाउने र छेड हान्ने गीतहरू लेख्ने लेखकको रूपमा लोकप्रिय व्यक्ति भएको थियो। उसले लेखेका गीतहरू उरुग्वेमा जनवरी र फेब्रुअरी महिनामा हुने ठूलो वार्षिक यात्रामा गाइन्थ्यो। आफ्नो जीवनमा यसले कस्तो काम गर्नुभयो भनेर मिकबेलले वाल्टरलाई सुनायो। त्यसले गर्दा यीशुको बारेमा वाल्टरको चासो बढ्यो। एक दिन खाना खाएपछि वाल्टरले सोधे, मलाई बाइबलको बारेमा सिकाइदिनुहोस् न। वाल्टरको अनुरोधमा 2 जना एडभान्टिस्टहरू वाल्टर रहेको रुखको पाते पात भएको चोरमा उरुग्वेको न्यानो घाममा उसलाई बाइबल पढाउन थाल्यो। ऊ एकदम तेजीले थियो र उसले बाइबलको बारेमा तुरन्तै सिक्यो। आफू परिवर्तन हुन उसले चाहना गर्यो। यीशुको बारेमा जानेर आफ्नो नराम्रो जीवन परिवर्तन गर्न उसले इच्छा व्यक्त गर्यो। उसले चुरोट रक्सी खान छोड्यो, साथै अरू सबै खराब बानीहरूमा परिवर्तन ल्यायो। आड्रा केन्द्रमा उसले स्वास्थ्य सहकारी खान पाएको थियो। उसले भटमासको मासु वा टोफूलाई मन पराउन थालेको थियो। एक दिन मिकबेलले साबतको बारेमा प्रवचन तयार गर्दै थियो। वाल्टरले सोध्यो, तपाईँले के को बारेमा प्रवचन दिँदै हुनुहुन्छ? रेफ्रिजरेटरको ढोकामा भएको चित्रबाट प्रेरणा पाएर त्यसकै आधारमा वचन दिन लागेको भनेर मिकबेलले जवाफ दियो। त्यस चित्रमा एउटा बालकले फोहोरको थुप्रोबाट खाना बटुल्दै थियो र त्यसमा एउटा प्रश्न थियो, के को बारेमा गुनासो गर्दछौ? बाइबल खोलेर मिकबेलले लुका 9:13 पढ्यो। त्यसमा एउटा कथा थियो, चेलाहरूले यीशुको प्रवचन सुन्ने भीडलाई भोक लाग्यो होला, घर पठाइदिनुहोस् भनेर अनुरोध गरेका थिए। त्यसमा उहाँले तिनीहरूलाई हराउनु भएको थियो, तिमीहरूले नै खुवाऊ। अनि यीशुले 5 रोटी र 2 माछाबाट हजारौंलाई अचम्म तरिकाले खुवाउनु भएको थियो। मिकबेल खाना पकाउन व्यस्त भयो। त्यस बेला वाल्टरले कागजको टुक्रामा केही लेखे। कागजमा केही लेखेपछि वाल्टरले मिकबेललाई त्यो कागज दिँदै भन्यो, यदि यो उपयोगी छ भने तपाईँले तपाईँको प्रवचनमा प्रयोग गर्नुहोस्। मिकबेलले आफ्नो प्रवचनमा वाल्टरका हरफहरू पढ्यो। ती हरफहरूले चर्चका मानिसहरूको हृदय छोएको थियो र धेरै मानिसहरू रोए। यीशुको दृष्टिकोणको आधारमा वाल्टरले लेखेको थियो। उसले लेखेको लेखमा यीशुले नै कुनै कुरा गरिरहनु भएको देखाइएको थियो। त्यसमा यो सन्देश थियो, तिमीहरूले गुनासो गर्दैछौ किन? हेर त, तिम्रो वरिपरि कति मानिसहरू घरबार विहीन छन्। कतिको खाना नै छैन, कतिको लुगा नै छैन, तर तिम्रो त बस्ने ठाउँ छ, खानालाई खाना छ र लाउने लुगा छ। अनि वाल्टरले आफ्नै बारेमा लेखेको थियो, अहिले मलाई हेर्नुहोस्, जाँड रक्सी खाने जडिया साथीहरू मेरा थिए, तिनीहरू मसँग नाचे, म प्रख्यात भएकोले तिनीहरू म कहाँ आए, अब तिनीहरू म कहाँ आउँछन् र तिनीहरूको समस्या लिएर म कहाँ गुनासो गर्न आउँछन्। र म भन्छु, तिमीहरू के गुनासो गर्छौ? लो मलाई हेर, मेरो खुट्टा छैन र म मधुमेह रोगले सताइएको छु। धेरै महिनापछि वाल्टरले आफ्नो हृदय यीशुलाई दियो। जब बप्तिस्माको पानीबाट ऊ निस्क्यो, उसले चिच्याएर भने, हे प्रभु यीशु, तपाईँलाई धन्यवाद छ। अहिले पनि वाल्टरको विजयको आवाज मिकबेलले सुनिरहेको छ। बप्तिस्मा लिएको 45 दिनपछि वाल्टरको देहान्त भएको थियो। जब हाम्रो स्वर्गमा रहनु भएको पिताले हामीलाई स्वर्गको घरमा लैजानु हुनेछ। तब वाल्टरलाई भेट्ने मेरो आशा छ। वाल्टरलाई मात्र होइन ती सबै मानिसहरू जसलाई परमेश्वरले सुसमाचार सुनाउने अवसर मलाई दिनुभयो तिनीहरू सबैलाई म स्वर्गमा भेट्न चाहन्छु। मिगवेलले आफ्नो आशा पोखायो।
श्रोता, घडीको सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। श्रोतासँग अरू समय बिताउने चाहना हुँदा हुँदै पनि हामीले कार्यक्रमबाट विदा माग्ने समय आइसकेको छ। हाम्रो कार्यक्रमको विषयमा जानकारी लिनको लागि, हाम्रो कार्यक्रममा सम्पर्क गर्नका लागि हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौं। आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816055120, 9816055120, र अर्को 9818535555, 9818535555। श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै, भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश सारा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.org मा लेखी पठाउन सक्नुहुनेछ, अथवा हाम्रो व्हाट्सएप नम्बर +12242220777 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।